الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے گھر اور معاشرہ اور الحمدللہ ہمارے اس پروگرام میں ہم کوشش کرتے ہیں ایسے عنوانات اور ایسے ٹاپکس لیے جائیں جس کے ذریعے سے ہمارے معاشرے میں ایک پوزیٹیو چینج آئے ایک اچھائی کا فروغ ہو اور بھلائی کا فروغ ہو اور ہم اللہ اور اس کے رسول کے پیارے بننے کی جو راہ ہے اس پہ گامزن ہو جائیں آج بھی الحمدللہ ایسا ہی ایک زبردست ٹاپک لے کر آئے ہیں اور وہ ہے مسجد اور معاشرہ یقیناً دین اسلام میں مسجد کی بہت زیادہ اہمیت ہے مسلمان ہونے کی حیثیت میں اگر ہم دیکھیں تو ہم بچپن ہی سے مسجد سے آنے والی اللہ اکبر یعنی اذان کی صداؤں کو سنتے ہیں اور جب اذان کی آواز آتی ہے تو ہمیں مسجد کا بھی بتایا جاتا ہے کچھ بڑے ہوتے ہیں تو مسجد میں آنا جانا شروع کر دیتے ہیں علاقوں میں بازاروں میں سفر کرتے ہیں تو جگہ بجگہ ہمیں مسلمان معاشرے میں مسجد نظر آتی ہے یقیناً مسجد جو ہے یہ ایمان والوں کے کام ہے مسجد کو آباد کرنا مسجد کو بنانا قرآن کریم فرقان حمید میں اللہ رب العزت نے اس کی اہمیت بیان فرمائی ہے انشاءاللہ عز و جل آج ہم اس ٹاپک پر گفتگو کریں گے کہ مسجد کی معاشرے میں کیا اہمیت ہے اور مسجد کے ذریعے سے معاشرے میں کیا تبدیلیاں آ سکتی ہیں یا آئی ہیں یا ہم لانے کی سعی کر سکتے ہیں انشاءاللہ عز و جل میرے ساتھ الحمدللہ مولانا راشد نور مدنی ہیں اور الحمدللہ ہمارے بہت ہی پیارے مولانا عمران مدنی میرے ساتھ ہیں انشاءاللہ عز و جل ان سے گفتگو کا سلسلہ رہے گا مختلف سوالات ہوں گے درود پاک کی فضیلت بیان کرتا ہوں اور پھر انشاءاللہ عز و جل ایک سوال جو کہ ہم آپ سے کریں گے اور اس پہ انشاءاللہ عز و جل انعام بھی دیں گے اس کی طرف بڑھیں گے نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم کا فرمان ذیشان ہے جو مجھ پر ایک مرتبہ درود پاک پڑھے گا اللہ رب العزت اس پر 10 رحمتیں نازل فرمائے گا صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم بڑھتے ہیں پہلے سوال کی طرف آپ سوال سماعت فرمائیے آپ سوال سنیے اور دیکھیے انشاءاللہ عزوجل درست جواب دینے والوں کے درمیان قرآن اندازی کی جائے گی اور جس خوش نصیب کا نام قرآن اندازی میں نکلے گا انشاءاللہ لکی ڈرو میں نکلے گا اس کو ہم ماہ نامہ فیضان مدینہ کی اینول سبسکرپشن یعنی سالانہ بکنگ دیں گے 12 مہینے تک آپ کے ایڈریس پر انشاءاللہ یہ ماہ نامہ پہنچتا رہے گا جی جناب سوال سنائیے ہمیں
سوال اسلام کی سب سے پہلی مسجد کون سی بنائی گئی نمبر 1 مسجد اقصی نمبر 2 مسجد قبا نمبر 3 مسجد نمرہ نمبر 4 مسجد عائشہ
یہ اسلام کی سب سے پہلی مسجد کون سی بنائی گئی یہ بات ذہن میں رہے کہ سوال میں یہ پوچھا گیا ہے کہ اسلام کی یعنی اسلام آنے کے بعد نبی کریم علیہ السلام نے جب اعلان نبوت فرما دیا اس کے بعد کون سی مسجد تھی جو سب سے پہلے تعمیر کی گئی بنائی گئی اللہ رب العزت قرآن کریم میں ارشاد فرماتا ہے اللہ کی مسجد تو وہی آباد کرتے ہیں جو اللہ اور قیامت پر ایمان لاتے اور نماز قائم کرتے اور زکوٰۃ دیتے ہیں اور اللہ کے سوا کسی سے نہیں ڈرتے راشد بھائی کی طرف بڑھوں گا یہ جو آیت مبارکہ ہے اس کو دیکھیں ہم اور ویسے بھی قرآن و حدیث میں مسجد کی یا مسجد بنانے کی اور مسجد آباد کرنے کی بڑی اہمیت ہے آپ کیا ارشاد فرمائیں گے
بسم اللہ الرحمن الرحیم مسجد اللہ کا گھر ہے مسجد کا دوسرا نام بیت اللہ ہے
ٹھیک
اور مسجد کو مسجد کہنے کی وجہ کیا ہے کہ اس میں سجدے رب کو کیے جاتے ہیں اور مسجد کو بیت اللہ کہنے کی وجہ کیا ہے کہ اس میں اللہ کی باتیں کی جاتی ہیں
ٹھیک
اگر آپ مسجد کی تاریخی حیثیت کو دیکھیں تو حضرت آدم علیہ السلام جب زمین پر تشریف لے کر آئے تو آپ نے उस वक्त से ही यूं समझिए कि मस्जिद को बना दिया था। मस्जिद हराम तामीर की गई, उसमें नमाजों का सिलसिला उस वक्त से शुरू हुआ और आज तक ये जारी और सारी है। अच्छा, उसके बाद फिर मस्जिद के अंदर सिर्फ अल्लाह तबारक व ताला की इबादत ही नहीं की जाती थी, बल्कि इसके अलावा भी कुछ और जो काम थे वो भी किए जाते थे। यानी सिर्फ मस्जिद के अंदर अगर देखा जाए तो सिर्फ ऐसा नहीं था कि पांच वक्त की नमाज ही पढ़ी जाती हो, मस्जिद के अंदर नमाजें भी पढ़ी जाती, मस्जिद के अंदर जिक्रुल्लाह की महफिलें भी सजती, मस्जिद के अंदर इल्म दीन सीखने सिखाने का सिलसिला भी होता, मस्जिद के अंदर नबी पाक अलैहिस्सलाम फैसले भी किया करते, यानी अदालत भी लगती मस्जिद के अंदर। मस्जिद मुसलमानों का हमेशा से मरकज रहा है, जहां भी मुसलमान कुछ तादाद में होते हैं, कुछ मुसलमानों के घराने होते हैं, तो वहां मस्जिद का वजूद लाजमी है। यानी यूं समझिए कि मस्जिद और मुसलमान ये दोनों एक दूसरे के लिए लाजिम व मलजूम है। तो अब जहां पर मस्जिदें आबाद होती हैं, जहां मस्जिद में आना जाना ज्यादा मुसलमानों का होता है, वहां उनके अंदर इत्तेहाद भी होता है, इत्तिफाक भी होता है, आपस में गमखारी का सिलसिला भी होता है, एक दूसरे के दुख दर्द में भी वो शामिल होते हैं, और मस्जिद में आकर वो अल्लाह को भी याद करते हैं, नबी पाक अलैहि सलाम को भी याद करते हैं। मस्जिद में फिर रुश्दो हिदायत का जो सिलसिला होता है, उससे वो इल्मे दीन हासिल करके उलमाए किराम से वो अपने मुआशरे के अंदर अच्छाई का सामान करते हैं। निकाह का मामला हो तो मस्जिद का इंतखाब किया जाता है, और तसव्वुर मुसलमानों का एक यकीन की हद तक होता है कि मस्जिद के अंदर जो निकाह होगा तो उसमें यकीनन बरकत ज्यादा होगी। अपने छोटे जो समझदार बच्चे होते हैं उनको भी मस्जिद में ले जाया जाता है, ताकि वो मस्जिद में जब नमाजियों को देखें तो उनमें नमाज पढ़ने का एक जज्बा पैदा हो, फिर उलमाए किराम की जियारत का एक सिलसिला हो। यानी अगर आप गौर करें तो जमाना इस्लाम से नहीं, बल्कि जमाना इस्लाम से पहले से, जब से दुनिया बनी है या जब से इंसान दुनिया में आए हैं, उस वक्त से मस्जिद के वजूद की अहमियत और मस्जिद की अहमियत मुआशरे के अंदर मुसल्लम है। मस्जिद के अंदर आप देखिए कि अल्लाह के नबियों का जो तरीका रहा है, कुरान करीम अगर हम पढ़ते हैं, अहदीस तय्यिबात पढ़ते हैं, तो अल्लाह करीम ने अपने नबियों की जिम्मेदारी ये लगाई थी कि मस्जिद को साफ सुथरा भी रखना है, मस्जिद के इंतजाम भी इन्होंने संभालने हैं। तारीखी तौर पर आपने पूछा तो हजरत ज़करिया अलैहिस्सलाम मस्जिद अक्सा के मुतवल्ली थे, हजरत बीबी मरियम रज़ी अल्लाह तआला अन्हा हजरत ईसा अलैहिस्सलाम की वालिदा, आपके लिए मस्जिद अक्सा के अंदर ही एक तरफ एक हुजरा था जहां पर आपके पास बेमौसम के जन्नती फल आया करते थे, और इसी जगह हजरत ज़करिया अलैहिस्सलाम ने अल्लाह से दुआ की थी तो आपको अल्लाह पाक ने यहया अलैहिस्सलाम की सूरत में बेटा अता फरमाया था। तो मस्जिद की तारीखी हैसियत भी एक मुसल्लम है, और फिर मुआशरे में मस्जिद का जो किरदार है, इस पर तो बहुत ज्यादा गुफ्तगू अच्छे अंदाज से हो सकती है।
आप जो गुफ्तगू फरमा रहे थे उसमें कई जुमले ऐसे थे कि वो खुद एक मौजू के मुतकाजी हैं, तकाजा करते हैं। जैसे इन्होंने फरमाया कि हज़रत आदम अलैहिस्सलाम ने सबसे पहले मस्जिद बनाई, मस्जिद हराम जो है, काबतुल्ला शरीफ जो है, इसकी जो तारीख है, जाहिर सी बात है ये वो मस्जिद है जो पहली मस्जिद है जमीन पर, लेकिन इसकी तारीख जो है वो देखें, अगर हम अंबिया इकराम अलैहिस्सलाम में, फिर इब्राहिम अलैहिस्सलाम, फिर खुद नबी पाक अलैहिस्सलाम और फिर सहाबा इकराम अलैहिमुर्रिदवान ने जैसे इस मस्जिद हराम की बिलखुसूस तामीर और इसकी बका और इसकी आबादी के लिए इमरान भाई कोशिशें फरमाई। अच्छा, फिर हम देखते हैं दीन इस्लाम में जो एक मस्जिद की अहमियत और अफादियत हम देखते हैं। मैं ये सिलसिले की तैयारी कर रहा था तो गौर कर रहा था कि आप देखिए बहुत सारे वाकयात जो है ना वो रिलेट करते हैं मस्जिद से, तारीख इस्लाम के हम जब वो वाकयात बयान करते हैं तो मुद्दा कुछ और होता है, तो ये बात स्किप हो जाती है कि वाकया हुआ मस्जिद। जैसे कि हजरत अली रजी अल्लाह तआला की कुनियत अबू तुराब है, तो उसमें आप देखें तो मस्जिद का तस्कीर है कि वो आके मस्जिद में मौजूद थे, तो उस वक्त ये अबू तुराब। हजरत फारूक आजम रजी अल्लाह तआला के हवाले से एक रिवायत बयान की जाती है, या सारियतुल जबल वाली, तो उसको आप देखें तो वो भी मिंबर पर मस्जिद में है। खुद नबी करीम अलैहिस्सलाम इमाम हसनैन करीमैन के जब हम फजाइल बयान करते हैं तो खुतबे के दौरान आए, नमाज में आए, सजदे की हालत में नबी करीम अलैहिस्सलाम की मुबारक कमर पर तशरीफ रखे, तो ये सारे वाकयात मस्जिद के हैं। अच्छा, खुद नबी करीम अलैहिस्सलाम मौका ब मौका मुसलमानों को मस्जिद में जमा करते, और जब कोई बात कहनी होती, अहम पैगाम देना होता, तरबियत करनी होती, तालीम देनी होती, दीन का कोई मसला समझाना होता इमरान भाई, तो मस्जिद ही को मरकज बनाया जाता। आज जो हमने टॉपिक लिया इमरान भाई, इसको अगर हम देखें ایک نیت یہ بھی تھی کہ یوں تو مسلمان ہونے کی حیثیت میں ظاہر سی بات ہے ہم بھی مسجد سے وابستہ ہیں اور اسکرین کے اس طرف جو ہمارے مدنی چینل کے ناظرین ہیں یقیناً مرد کے لیے تو امیر اہل سنت فرماتے ہیں کہ مرد کے لیے تو سب سے بڑا وظیفہ یہ ہے کہ وہ پانچوں نمازیں مسجد میں ادا کرے، با جماعت ادا کرے، تو مسجد میں مسلمان تشریف لے ہی جاتے ہیں۔ لیکن ایک اہمیت اور اس حوالے سے جو راشد بھائی نے فرمایا عمران بھائی کہ مسجد اگرچہ بنیادی طور پر بنیادی جو مسجد کا حق اور فرض ہے وہ تو نمازیں ہی ہیں، کہ بنیادی طور پر تو اس میں مسجد بنائی ہی نماز کے لیے گئی ہے اور اس میں نماز ہی پڑھی جائے گی، اس لیے بہت سارے مواقع پہ علماء نے کہا کہ اگر نماز ڈسٹرب ہوتی ہے کسی ایکٹیویٹی سے تو پھر اس ایکٹیویٹی کو ترک کیا جائے یا آگے بڑھایا جائے، نماز کی ٹائمنگ میں وہ ایکٹیویٹی نہ کی جائے کہ جس سے نماز ڈسٹرب ہوتی ہے۔ لیکن تاریخ اسلام میں ہم دیکھیں، اپنے اسلاف کو ہم دیکھیں، بڑے بڑے آئمہ جو تھے ان کے الگ سے مدارس نہیں تھے بلکہ وہ مسجدوں میں بیٹھ کر ہی قرآن و حدیث کی تعلیمات دیا کرتے تھے، مسلمان اپنے مسائل لے کر مسجد ہی میں تشریف لایا کرتے تھے اور مسجد میں خود نبی کریم علیہ الصلوۃ والسلام ان کے مسائل سنتے تھے اور اس پہ جو بھی شرعی حکم ہوتا تھا وہ بیان فرماتے تھے۔ آج ہمارے معاشرے میں عمران بھائی مسجد ایک تو آنا کم ہو گیا ہے، دوسرا آتے بھی ہیں تو آپ کو بھی تجربہ ہے مجھے بھی ہے کہ آئے اور جناب وہ بالکل نماز سے وقت پہنچے اور نماز ادا کری، بہت اچھا ہے یہ کام کہ کم از کم نماز کے لیے تشریف لائے، لیکن نماز سے جو مسجد سے جو کنیکٹیویٹی ہونی چاہیے اس میں کمزوری محسوس کرتے ہیں، کیا کہتے ہیں آپ؟
جی بسم اللہ الرحمن الرحیم۔ دیکھیں مسجد اللہ کا گھر ہے اور اس کو اللہ کا گھر اس لیے کہا جاتا ہے کہ اس میں اللہ کی عبادت کی جاتی ہے، اللہ کی رضا والے ہی کیا جاتے ہیں، اللہ کی عبادت کی جاتی ہے، اس لیے اسے بیت اللہ اللہ کا گھر کہا جاتا ہے۔ ایک عام سی بات ہے کہ اگر کوئی بندہ آپ کے گھر پر آئے مہمان بن کر تو اسے جو ہے آپ پسند کیا کرتے ہیں، اللہ کے گھر پر آپ جائیں تو اللہ رب العالمین اس کو کتنا پسند فرماتا ہے یہ ہمیں احادیث بتاتی ہیں۔ احادیث کو دیکھا جائے تو نبی پاک علیہ الصلوۃ والسلام کی بہت ساری ایسی احادیث ہیں کہ جس کے اندر مسجد میں آنے والے سے اللہ محبت فرماتا ہے، نبی پاک علیہ السلام محبت فرماتے ہیں اور وہ فرشتے بھی اس سے محبت کیا کرتے ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام نے ایک حدیث مبارک میں ارشاد فرمایا کہ سبعۃن یظلہم اللہ فی ظلہ، فرمایا کہ سات قسم کے لوگ ایسے ہیں کہ جن کو قیامت کے دن رب کریم اپنے عرش کا سایہ عطا فرمائے گا۔ اچھا وہ قیامت کا دن کیسا ہوگا اس کی بارے میں حضور علیہ السلام نے فرمایا یوم لا ظل الا ظلہ، عرش الہی کے علاوہ کسی چیز کا سایہ اس دن نہ ہوگا۔ جس بندے کو اللہ کے عرش کا سایہ مل جائے گا وہ نجات یافتہ ہوگا، وہ جنتی ہوگا، اور اس میں سے ایک شخص یہ بھی حضور نے ذکر فرمایا کہ وہ بندہ جو مسجد میں آئے اللہ کی عبادت کرے اور پھر جب مسجد سے نکل جائے تو حضور نے فرمایا وَقَلْبُهُ مُعَلَّقٌ بِالْمَسْجِدِ، اس کا دل مسجد میں ہی لگا رہے، مسجد کے اندر آنے کی اس کو جستجو رہے، تو یہ جو ہے اس سے محبت کرنے والا ہو تو یہ اس کی فضیلت ہے۔ اچھا اور احادیث کو دیکھا جائے تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا جو مسجد کے عادی ہوتے ہیں نا، مسجد میں نماز پڑھنے والے لوگ ہوتے ہیں، مسجد کو آباد کرنے والے لوگ ہوتے ہیں، تو فرشتے ان کی شناخت رکھتے ہیں، اور اگر کبھی ایسا ہو جائے کہ کسی وجہ سے وہ نہ آ سکے مسجد کے اندر تو اللہ کے معصوم فرشتے اس بندے کو تلاش کرتے ہیں اور اسے تلاش کر کے پھر مسجد کی طرف جو ہے وہ لانے کے اسباب کیے جاتے ہیں۔ تو بہرحال مسجد کی مرکزیت اپنی جگہ پر ہے، تو دور رسالت میں تو اگر دیکھا جائے نا تو حضور علیہ الصلوۃ والسلام مسجد میں آنے کی کتنی تاکید فرمایا کرتے تھے۔ ایک شخص تھے صحابی رسول نبی کریم علیہ الصلوۃ والسلام کی بارگاہ میں عرض کی کہ یا رسول اللہ رات کا وقت ہو جاتا ہے، اور وہ نابینا صحابی تھے، وہ انہوں نے عرض کی کہ یا رسول اللہ اندھیرا ہو جاتا ہے اور آنے کے اندر جو ہے وہ مشکل ہوتی ہے، تو کیا میں اپنے گھر پہ نماز پڑھ سکتا ہوں؟ حضور نے فرمایا کیا تم اذان کی آواز سنتے ہو؟ عرض کی یا رسول اللہ ضرور سنتا ہوں، تو ارشاد فرمایا پھر مسجد میں آیا کرو۔ اچھا کتنے ایسے صحابہ ہیں دور ہونے کی وجہ سے مسجد میں آتے اور پھر مسجد کے اندر آ کر نماز پڑھا کرتے تھے، تو یہ نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات ہیں کہ مسجد میں آنے کی ترغیب حضور علیہ الصلوۃ والسلام ساری زندگی اپنی احادیث کے ذریعے سے بھی دیتے رہے، اور پھر حضور علیہ الصلوۃ والسلام کا عمل مبارک دیکھا جائے نبی کریم علیہ السلام کے عمل سے بھی پتہ لگتا ہے کہ مسجد میں آنا جانا رکھنا یہ ایک مسلمان کو بہت زیب کرتا ہے، مسلمان کو ایسا کرنا چاہیے۔ آپ نبی پاک علیہ السلام کے مختلف سفروں کے حالات کو دیکھ لیں، حضور علیہ السلام نے مختلف سفر فرمائے، تو بہت سارے سفر ایسے ہیں کہ حضور علیہ السلام نے ان سفر کے دوران مسجدوں کی تعمیر فرمائی، اور مسجد قباء بھی اسی کی ایک شاخ ہے، اسی کا ایک جو ہے وہ نتیجہ ہے کہ نبی پاک علیہ السلام جب مکے سے ہجرت کر کے مدینہ تشریف لائے تو کچھ عرصے کے لیے، کچھ دنوں کے لیے قباء کے مقام پر حضور علیہ السلام نے قیام فرمایا۔ اب جب وہاں قیام فرمایا تو وہاں پر مسجد کی بھی ضرورت پڑی، ظاہر ہے کہ نماز دیگر عبادات کے لیے، تو حضور علیہ السلام نے وہاں پر مسجد قباء کی پھر تعمیر فرمائی، اور پھر مسجد قباء کی تعمیر فرما کر حضور علیہ السلام وہاں کچھ دن رہے، اور نبی پاک علیہ السلام نے پھر مسجد قباء کی ایسی فضیلتیں بیان فرمائی۔ احادیث میں آیا کہ جو بندہ مسجد قباء کے اندر 2 رکعت نفل پڑھتا ہے اسے جو ہے وہ عمرے کا ثواب دیا جاتا ہے۔
یہ دیکھیں، یہ جو آپ نے بات کہی نا، یہاں پہ ایک بات ہے مدنی چینل کے نام، آپ نوٹ کیجئے اور گوگل بھی کر سکتے ہیں، آپ تاریخ بھی پڑھ سکتے ہیں آپ اس حوالے سے۔ راشد بھائی دیکھیں، جہاں مسلمانوں کی آبادی ہوئی نا، جہاں ہوئی تو مسلمانوں نے اپنی رہائش گاہ، اپنے گھر، اپنے مکانات بنانے کے ساتھ جو پہلا کام کیا نا، پہلا ادارہ جو ڈیولپ کیا وہ مسجد ہے۔
واہ واہ واہ،
آپ اس کو نوٹ کر لیجئے، جہاں پہ بھی چاہے وہ مسجد حرام ہو
جی،
چاہے کوئی اور مسجد ہو، تو آپ دیکھیں گے مسلمان جہاں آباد ہو رہے ہیں نا، وہاں پہ عوامی سطح پہ جو پہلا ادارہ ڈیولپ کیا گیا وہ مسجد کیا گیا۔ اس کی لاجک اور وجہ تو ہر کسی کی ہو سکتا ہے مختلف ہو، اور بنیادی وجہ تو یہی ہے کہ جب ہم یہاں پہ مسلمان آباد ہو رہے ہیں تو ہمیں عبادت کے لیے ایک جگہ چاہیے، اور اس کے لیے ظاہر سی بات ہے مسجد بنائیں گے، وہاں سے اللہ رسول کے کیا کہنا چاہیے، نام بلند ہوں گے، اذانیں بلند ہوں گی، اور انشاءاللہ وہاں پہ اللہ رسول کا ذکر ہوگا۔ لیکن ایک اور بات جو سمجھ میں آتی ہے نا عمران بھائی، وہ یہ ہے کہ مسجد ہی وہ ادارہ ہے اسلام میں، پہلا ادارہ، مدارس، جامعات اور دیگر انسٹیٹیوٹ یا جو بھی کہہ لیں آپ، وہ اس کے بعد ہی آتے ہیں، تو مسجد وہ بیسک اور پائنیئر ادارہ ہے اسلام میں کہ جو مسلمانوں کی ہر لحاظ سے کہہ سکتے ہیں تربیت کرتا ہے۔ اور میں نے کہا عوامی ادارہ، آپ نوٹ کریں،
سب سے پہلا، سب سے پہلا جو مدرسہ تھا وہ بھی تو مسجد میں لگا تھا نا،
اصحاب
صفہ والا، وہ بھی تو مسجد میں لگا تھا، آج بھی اس کی یادگار ہے۔ آپ وہاں پر جائیں، اللہ نصیب کرے ہم سب کو، اس جگہ پر جا کر جب بیٹھے نا تو بندہ یوں لگتا ہے کہ سامنے کھڑکی آپ کو نظر آتی ہے، اور اسی طرح وہ چبوترا جو بنا ہے وہاں پر بیٹھ کر آپ کو لگتا ہے کہ بھکاری داتا کے حضور حاضر ہیں۔
سبحان اللہ،
نبی پاک علیہ السلام اس کھڑکی سے اپنے صحابہ کو کس طرح دیکھتے ہوں گے، اپنے صحابہ پر مسکراہٹ سے دیکھتے ہوں گے، نوازتے ہوں گے، علم دین کو سکھاتے ہوں گے، تو مسجد میں ہی پہلا ادارہ وہ بنا جسے صفا کہا گیا، جو پہلی درگاہ تھی۔ مہروز بھائی دیکھیے، دنیا کے اندر بھی ہم اپنے گھر کے اندر اسی کو بلاتے ہیں جس کو ہم پسند کرتے ہیں
جی۔
دوسرے نمبر پر ہمارے گھر میں آنے والے جو مہمان ہیں نا، بنیادی طور پر اگر دیکھا جائے تو وہ 3 قسم کے ہوتے ہیں۔
ٹھیک،
ایک وہ مہمان ہوتے ہیں کہ جو باہر سے ہمیں ملنے کے لیے آتے ہیں، ہم گھر کے باہر جاتے ہیں، ملاقات کرتے ہیں، ٹھیک ہے جی، خیریت ہے، ہم اس کو بلایا، بلا کر بٹھایا، اور اس کے بعد ہم چاہتے ہیں یہ جلدی چلا جائے،
ڈرائنگ روم میں بٹھایا اور وہیں سے
اس کے رخصت کر دیا۔ اچھا، کچھ مہمان وہ ہوتے ہیں کہ جن کو ہم اپنے اندر بھی بیڈ روم میں بھی لے کر آ جاتے ہیں،
ٹھیک ہے،
ہماری بہنیں ہیں، ہماری مثال طور پر بیٹیاں ہیں، یا اس طرح جو ہمارے عزیز ہوتے ہیں،
جو محارم ہیں اور
محارم ہوتے ہیں، تو وہ کچھ دیر تک رہتے ہیں، مثال کے طور پر 2-4-6 گھنٹے زیادہ رہیں گے، لیکن ہم چاہتے ہیں کہ بس یہ بھی اب چلے جائیں،
ٹھیک ہے۔
اور کچھ وہ ہوتے ہیں کہ جو ہمارے گھروں میں آتے ہیں، دور سے آتے ہیں، دیر سے آتے ہیں، تو اب مثال طور پر والدین ہیں وہ گھروں میں آ جائیں تو اب دل کرتا ہے یہ یہیں پر رہیں تو زیادہ ایک دعائیں ان کی ملیں گی۔ مسجد میں آنے والے بھی مہروز بھائی 3 طرح کے لوگ ہوتے ہیں۔ کچھ لوگ تو وہ ہوتے ہیں کہ جو مسجد کے گیٹ پر آتے ہیں، اذان کی آواز سنتے ہیں اور ان کو مسجد میں آنے کی توفیق نہیں ملتی، باہر سے ہی چلے جاتے ہیں۔ کتنے ایسے ہوتے ہیں مسجد کے آس پاس گھر ہوتے ہیں، لوگ مسجد میں نہیں آتے، اذان کی صدا سنتے ہیں،
جی جی
نماز پڑھتے ہوئے دیکھتے ہیں لیکن مسجد میں آنے کی توفیق نہیں ہوتی.
اگر اسے آپ جمعے سے کنیکٹ کریں گے نا تو زیادہ واضح ہو جائے گا کہ وہ بالکل لاسٹ ٹائم پہ آئے, باہر ہی سب بچھی ہوئی تھی, اسی پہ نماز پڑھی اور رخصت ہو گئی.
یہ یہاں پر ان بندوں کا کوئی کمال یا بندوں کی وہ نہیں, یار ہم گئے نہیں, جناب آپ کو اللہ نے پسند نہیں کیا کہ آپ مسجد میں آئے, توفیق نہیں دی گئی, آپ
جانا چاہیے.
کتنی بڑی ایک چیز ہے کہ اللہ کا گھر آپ کو آنے کی توفیق نہیں ملی. پھر اس کے بعد جمعہ کے نمازی جو ہیں اس میں ایک بڑی تعداد آپ کو وہ ملے گی, جمعہ کے وقت میں آتے ہیں, امام کا بیان, امام صاحب کا بیان جاری ہے, آخری وقت میں آئیں گے, جمعہ پڑھا, ادھر امام نے دو رکعت کے بعد سلام پھیرا, ادھر مسجد سے باہر. یعنی ان کو مسجد میں صرف اتنے ہی آنے کی توفیق ملی کہ کچھ دیر کے لیے آئے, فوراً رخصت ہو گئے. اور کچھ خوش نصیب وہ ہوتے ہیں کہ رب تعالیٰ ان کو پانچوں وقت اپنے گھر میں آنے کی توفیق عطا فرماتا ہے.
اطمینان سے آتے ہیں,
اطمینان سے آتے ہیں, نماز پڑھتے ہیں, دعائے ثانی میں شرکت کرتے ہیں, جمعہ میں اگر آئیں تو شروع میں آتے ہیں اور اس کے بعد صلاۃ و سلام پڑھ کر اپنے گھروں کو جاتے ہیں, ان کے دل مسجد میں لگے رہتے ہیں.
اللہ
کے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ایسے لوگوں کے بارے میں کہ جو مسجد میں آ کر نماز پڑھتے ہیں یا مسجد میں آ کر اللہ کا نام لیتے ہیں, ارشاد فرمایا کہ مسجد ہر پرہیزگار کا گھر ہے.
اللہ
سبحان اللہ, ہر پرہیزگار کا گھر ہے, جس کا گھر مسجد ہو تو اللہ پاک اس بندے کو اپنی رحمت, اپنی رضا اور پل صراط سے حفاظت کے ساتھ گزار کر جنت میں داخلے کی ضمانت دیتا ہے. کیسے خوش نصیب ہیں وہ لوگ کہ جن کے دل مسجد میں لگتے ہیں, اور کیسے بد نصیب ہیں وہ لوگ کہ جو مسجد میں آتے ہی نہیں.
فرمایا مومن تو مسجد میں ایسا ہے گویا کہ مچھلی پانی میں, سمندر میں.
صوفی اکرام کا فرمان ہے کہ المؤمن فی المسجد, فرمایا کہ مومن مسجد میں ایسے ہے کہ جیسے مچھلی پانی میں ہے, اور المنافق فی المسجد کالطیر فی القفص, فرمایا کہ منافق جو ہے وہ مسجد میں ایسے ہے جیسے پرندہ پنجرے میں ہے. تو مومن کا دل مسجد میں لگتا ہے, مومن کو مزہ آتا ہے, روحانی سکون اسے مسجد میں ملتا ہے.
سبحان اللہ.
اس کے اندر میں ایک یہ بات ذکر کروں گا, جیسے ہمارے قبلہ راشد مدنی بھائی نے فرمایا نا کہ بعض لوگ جلدی آتے ہیں, جلدی چلے جاتے ہیں, تھوڑا سا میں اس میں اس طرف بھی آپ کی توجہ دلانا چاہوں گا, آپ کو لے کر آنا چاہوں گا کہ مسجد میں کچھ لوگ آتے ہیں تو ہماری مسجد کا انتظام کیسا ہے.
ٹھیک ہے,
یعنی لوگ آئیں تو پھر جس طرح کا سکون لوگ اپنے گھروں میں چاہتے ہیں آپ انہیں ویسا سکون مسجد میں بھی تو دیں,
اس سے بڑھ کر دیں. جی
اس سے بڑھ کر دیں. اگر سہولتیں جو گھر میں ہیں آپ وہ مسجدوں میں نہیں دیں گے, معاذ اللہ اس کو عجیب جو ہے وہ بیان کیا جاتا ہے کہ بعض علاقوں کے اندر اگر ایسا ہے تو بہت عجیب ہے کہ گھر تو بڑے بڑے عالی عالی شان بنا رکھے ہیں لیکن مسجد جو ہے وہی پرانی عمارت ہے اور اس پر کوئی خرچہ نہیں ہے, کچھ نہیں ہے. اگر مسجد کو بھرنا چاہتے ہیں نا آپ, اگر میری بات کو مسجد کی انتظامیہ کے لوگ یا دیگر افراد سن رہے ہیں یا کچھ کر سکتے ہیں مسجد کے حوالے سے, اگر مسجد کو بھرنا چاہتے ہیں تو پھر مسجد کے انتظامات بیسٹ کریں, مسجد کی نمازوں کا ٹائم فکس کریں. ایسا نہیں ہو کہ جمعہ ہو 2 بجے اور کھڑا ہو رہا ہو 2:30 بجے. ٹھیک ہے, اسی طرح اور بھی صفائی کے انتظامات ہیں دیگر مقامات
میں. بالکل 100% آپ سے ایگری ہوں کہ مسجد تو اچھی ہی بننی چاہیے, جو جائز سہولیات ہیں, جائز کیا جو ضروری سہولیات ہیں وہ لازمی طور پر ہونی چاہیے. اور بلکہ اگر عام مشاہدہ ہم دیکھیں تو جس کیٹیگری کی یا جس لحاظ کی آبادی ہوتی ہے نا مسجد تو اس سے بہتر ہوتی ہے, لیکن انتظامات کے حوالے سے جو آپ نے ارشاد فرمایا, یہاں میں اس پہلو کو بھی لے رہا ہوں اور ایک اور پہلو کو بھی ایڈ کر رہا ہوں کہ مسجد کا انتظام و انصرام, اس کی مینجمنٹ چلانے کے لیے تو 4, 5, 6, 8, 10 افراد ہوتے ہیں جو مینجمنٹ کہلاتے ہیں, انتظامیہ کہلاتے ہیں, مجلس عاملہ کہلاتی ہے, ورکنگ کمیٹی کہلاتی ہے. لیکن میں یہ عرض کرتا ہوں کہ ایز اے مسلمان, میں بھی تو مسلمان ہوں نا,
جی جی,
اور میں مسجد جا رہا ہوں تو میرا کیا کردار ہونا چاہیے؟ تو مجھے بھی انتظامیہ کا دست و بازو بننا چاہیے, اس کی باتیں سمجھنا چاہیے, اسے ایڈوائس بھی دینا چاہیے. اور جہاں کہیں پر انتظامیہ اس طرح کے کام کرتی ہے کہ جو کسی طور پر مناسب نہیں ہے تو پھر ظاہر سی بات ہے اس کے لیے بھی اہل علاقہ جو ہیں وہاں پہ, جو ایسے افراد ہیں جو دین کا درد رکھتے ہیں, تو وہ اگر کوششیں کریں گے تو سب کچھ پوسیبل ہو جاتا ہے. اگر ہم دیکھیں دعوت اسلامی کے پلیٹ فارم سے دیکھیں تو جہاں الحمدللہ دعوت اسلامی کی مجلس قدام المساجد والمدارس ہے جو مسجدیں اور مدارس کی تعمیرات کے لیے تقدو کرتی ہے, کوششیں کرتی ہے, سعی کرتی ہے, اور مسجد بنانے کے تو کیا کہنے, اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم نے فرمایا مسجد تعمیر کرو اور انہیں محفوظ بناؤ. اور ایک اور حدیث پاک میں فرمایا کہ سات چیزیں ایسی ہیں جن کا ثواب بندے کو مرنے کے بعد بھی ملتا رہتا ہے, اس میں سے ایک مسجد ہے. تو دعوت اسلامی کے پلیٹ فارم سے جو مساجد نئی بنائی جا رہی ہیں یا جو قدیم اور پرانی مساجد تھیں وہ دعوت اسلامی کے انتظام میں چل رہی ہیں, تو آپ اس کو تو دیکھیں. تو صرف سمجھانے کے لیے یقیناً مسجد تو بڑی عظیم شان جگہ ہے, زمین کے سب سے خوبصورت مقامات ہی مسجدیں ہیں, سب سے بہتر مقام ہی مسجدیں ہیں. میں صرف مثال دینے کے لیے کہہ رہا ہوں کہ آج کل آپ نے سپر اسٹور منی مارٹس دیکھے ہوں گے, وہاں پہ جناب ہر چیز مل رہی ہے آپ کو. تو دعوت اسلامی کے تحت جو مساجد ہوتی ہیں اس میں تو ایک تعداد ان مساجد کی ہے کہ جہاں پہ یقینی طور پہ جو مسجد کے بنیادی کام ہیں اذان, نماز, ذکر و اذکار, یہ تو ہو ہی رہا ہے. اس کے ساتھ ساتھ الحمدللہ ہر نماز کے بعد مختلف ایکٹیویٹیز ہیں, کبھی درس ہو رہا ہے, کبھی جناب درس قرآن ہو رہا ہے, کبھی جناب نیکی کی دعوت ہو رہی ہے, کبھی بیان ہو رہا ہے, کبھی دیگر مشاغل ہو رہے ہیں, اور پھر مسجد ہی سے نیکی کی دعوت کا سلسلہ ہو رہا ہے. مسجد میں قافلے آ رہے ہیں, مساجد ہی کے ساتھ مدارس اور جامعات بنائے جا رہے ہیں. تو یہ ساری چیزیں ہیں. مسجد آئیے, بالکل آئیے. پہلی بات تو یہ ہے کہ مسجد آئیے. ایک مدنی گلدستہ انشاءاللہ اس حوالے سے سنائیں گے آپ کو, لیکن دو رسالوں کا میں آپ کو مشورہ دوں گا. پہلے آپ یہ مدنی گلدستہ دیکھیے, امیر اہل سنت کیا ارشاد فرما رہے ہیں کہ مسجد میں آنے والے جو افراد ہیں, عمران بھائی جو فرما رہے تھے کہ مسجد میں سہولتیں دیں, تو انتظامیہ تو اپنے طور پہ چلے دے رہی ہے, میں نے مان لیا. اب جو آپ آ رہے ہیں آپ کو کیسا ہونا چاہیے, مسجد میں آپ کیسے رہیں. بعض افراد آتے ہیں مساجد تو آپ یقین مانیں کہ بڑا دل دکھتا ہے کہ اتنی اتنی عمر ہو جاتی ہے, اتنی کیفیات ہو جاتی ہیں, لیکن جو مسجد کا ایک تقدس, ایک اس کی جو رسپیکٹ ہے, پریکٹیکلی بات کر رہا ہوں, زبان سے پوچھیں گے تو وہ بھی کہیں گے وہ نہیں ہوتی. آئیے دیکھیے امیر اہل سنت مسجد میں آنے والوں کو کیا نصیحت فرما رہے ہیں کہ مسجد میں کن آداب کا خیال رکھنا چاہیے. کچھ امیر اہل سنت کی زبانی سنتے ہیں اور پھر انشاءاللہ واپس آتے ہیں. جی
امیر اہل سنت کی بارگاہ میں سوال تھا کہ رمضان کے مہینے میں بہت سے لوگ ماشاءاللہ مساجد میں آتے ہیں نماز پڑھنے کے لیے, تراویح پڑھنے کے لیے, تو اس کے ساتھ ساتھ میں دیکھتا ہوں کہ مسجد میں وہ لوگ شور و غل کرنے والے بھی بہت ہوتے ہیں کہ یہ کام ایسے نہیں ہوا, یہ کام ویسے نہیں ہوا, یعنی کہ بہت زیادہ جو ہے لوگ جو مسجد کے انتظامیہ ہوتے ہیں, اس کے علاوہ بہت سارے لوگ انتظامیہ بننے کی کوشش کرتے ہیں, تو اس کی وجہ سے مسجدوں میں شور و غل بھی اور لڑائی جھگڑے بھی بہت زیادہ میرے دیکھنے میں ہیں. تو اس کے بارے میں ارشاد فرما دیجئے کہ ایسے لوگوں کے بارے میں آپ کیا فرماتے ہیں.
اللہ کریم معافیت نصیب فرمائے. ہر جگہ ایسا نہیں ہوتا ہوگا, بہت جگہ نہیں ہوتا ہوگا, کہیں کہیں ہوتا ہوگا. رائے کہ بھیڑ اور شور یہ دونوں کا چولی دبن کا ساتھ ہے, یوں لگتا ہے. جہاں بھی بھیڑ ہوتی ہے وہاں لوگ شور تو کرتے ہیں, یہ چاہے وہ حج ہو چاہے عمرہ ہو, مسجد نبوی شریف ہو یا مسجد الحرام ہو, بھیڑ ہوتی ہے تو آوازیں. تو اب اس میں جو شور ہوتا ہے نا, اس میں کوئی اچھی بات بھی کر رہا ہوتا ہے, کوئی دنیا کی بات بھی کر رہا ہوتا ہوگا, سب مکس ہو کر آواز جو ہے نا ایک شور بنتی ہے. تو ہر فرد کو یہ بھی نہیں کہہ سکتے کہ یہ مطلب غلط بات کر رہا ہے, تو جو جیسا کر رہا ہے ویسا اس کو ملے گا. البتہ یہ کہ یہ بھی ہے کہ بعض اوقات ایسا شور مسجد میں ہو رہا ہوتا ہے کہ جو مناسب نہیں ہوتا, بلکہ بعض اوقات تو وہ گناہوں بھرا بھی ہوتا ہوگا. مسجد میں شور ویسے کرنا نہیں چاہیے. مسجد کو بچوں, پاگلوں اور آواز بلند کرنے سے بچاؤ. آواز بلند کرنے میں اب جیسے بیان ہو رہا ہے سب سن رہے ہیں, یہ آواز بلند کرنا منع نہیں ہے. تو مائک پر خطبہ ہو رہا ہے جمعے کا, یہ بھی آواز بلند ہو رہی ہے. امام صاحب قراءت بلند آواز سے کرتے ہیں جہری نمازوں میں, تو وہ بلند آواز کرنا بھی منع نہیں ہے. جنرل مطلب یہ کہ جو گفتگو میں لوگ ذرا بلند آواز کرتے ہیں یہ تو ہے ہی غلط. یا اس کے علاوہ بھی تو بچے شور کرتے ہیں, تراویح میں بچے زیادہ شور کرتے ہیں. بچے آتے ہیں, لوگ لے آتے ہیں نمازوں کے لیے, پھر بچے بےچارے ادھر بھاگتے ہیں ادھر بھاگتے ہیں, بہت کچھ کر رہے ہوتے ہیں. اس لیے ایسے بچے جو چھوٹے ہوں جن کا خطرہ ہو کہ یہ پیشاب وغیرہ کر دیں گے, یعنی ذہن غالب ہو, خیال جم جائے کہ یہ کر دے گا, تب تو ایسے بچے کو تو مسجد میں لانا حرام. اچھا جس سے یہ خطرہ نہ ہو, कि ये कर देगा, या तजर्बा है कि अभी इसको पेशाब वगैरह करवा लिए और अभी एक घंटे तक तो इसका कोई खतरा नहीं है, तो ऐसा छोटा बच्चा भी लाया जा सकता है मस्जिद में, क्योंकि अब जन्ने गालिब है कि गंदगी नहीं करेगा। अब बच्चा बड़ा है, समझदार है, समझो 10 साल का है, लेकिन ये पता है कि अकेला होगा तो शोर नहीं करेगा, लेकिन दो मिले तो फिर हट जाओ, हम है और ये माहौल है। तो ऐसे मौके पर अकेला ला सकते हैं इस सूरत में कि आपका कंट्रोल है और आप जहां बिठाएंगे बैठेगा, नमाज पढ़ेगा और बिल्कुल शोर नहीं करेगा, और ये वाकई ऐसा आपको तजुर्बा है, आप बिठा सकते हैं और बिठाते हैं आप तो ला सकते हैं। वरना यह कि ऐसे बच्चे को कि एक से ज्यादा मिलेंगे, हालांकि बड़े हैं समझदार हैं, लेकिन ये शोर का बाइस बनेंगे, तो अब इनको भी लाना मस्जिद में जायज नहीं रहेगा। आप बोलेंगे बच्चे सीखेंगे कैसे, आप सिखाओ घर में, अम्मी सिखाए इनको, कि एक बार नमाज पढ़ने के लिए मस्जिद में आ जाएंगे तो ये सारा दिन सीख जाएंगे क्या। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
आज ये चीज जो अमीर अहले सुन्नत ने बयान करी बड़ी अहम है। अच्छा, महसूस सब कर रहे होते हैं, दूसरों के बारे में महसूस कर रहे होते हैं, लेकिन जो अपनी कैफियत होती है उस पर गौर नहीं होता। और यहाँ पे मैं ये भी एक बात ऐड करता चलूँ जो मुझे इमरान भाई पिछले दिनों तजुर्बा हुआ। देखिए, बाज़ औक़ात उसूली बात तो अमीर अहले सुन्नत ने इरशाद फरमा दी, वही है जो अमीर अहले सुन्नत ने फरमाया, वही दीन इस्लाम का शरीयत का हुक्म है, लेकिन इसे दूसरे पहलू से भी देखना चाहिए। मुझे इमरान भाई पिछले दिनों इसका इत्तेफाक हुआ मस्जिद में देखने का, और भी तकलीफ हुई, फिर जो मुझे अर्ज करना था मैंने अर्ज भी की। एक साहब अपने बच्चे को लेकर आ गए। अच्छा, वो बच्चा थोड़े होते हैं प्रोएक्टिव बच्चे होते हैं, बस वो इतना छोटा बच्चा नहीं था लेकिन प्रोएक्टिव था, वो टिक के बैठ नहीं रहा था, भाग रहा है, यूं कर रहा है, शोर कर रहा है। तो बहरहाल अब वो जब उसने रोना शुरू कर दिया, अब जब उसके बच्चे ने रोना शुरू करा यकीनी तौर पर, अब वो बच्चे को लेकर जा ही रहा है, लेकिन जितने अफराद थे ना गोया के, मैं कह सकता हूँ, अब उसे तनकीदी निगाह से देख रहा है, बात तो घूर के देख रहा है। तो ये अंदाज मेरा ख्याल है मुनासिब नहीं है, अगरचा उसको अपनी एहतियात करनी चाहिए, लेकिन हो गया उससे इमरान भाई, वो बच्चे को ले आया इस उम्मीद पे ले आया कि जी बच्चा जो है वो तंग नहीं करेगा। बिल्कुल छोटा बच्चा नहीं था, समझदार था, लेकिन बच्चे तो बच्चे होते ना, बस किसी बात में बिगड़ गया वो अपने वालिद साहब से। तो अब इस तरीके से देखना तनकीदी अंदाज पे और एक भरी हुई नजरों के साथ घूरते हुए देखना, ये मुझे किसी तौर मुनासिब नहीं लगा कि जो हो गया वो तो हो गया, अब भाई आगे चलें, वो लेकर ही जा रहा है अपने बच्चे को सेट करने के लिए, लेकिन आप उसे ऐसे क्यों देख रहे हैं। अच्छा, ऐसे ही मोबाइल की रिंगटोन बज गई है, अब मना करते हैं, जाहिर सी बात है आप भी मना करते हैं, दीगर आइमा भी मना करते हैं, उमूमन मस्जिद तो मैं लिख के भी लगाया हुआ होता है, लेकिन हो गया हादसा, अब उसे निगाह भर भर के देखना जो है ये उसे बहुत गिल्टी करवा देता है।
आप तो सिर्फ देखने की बात महरूज भाई कर रहे हैं, ये तो चलें अच्छा हुआ आपने उस मस्जिद में देखा जहां उन्होंने सिर्फ देखा
जी,
वरना ऐसा भी होता है कि अगर गलती से मोबाइल फोन साइलेंट करना, कोई बंदा भूल जाता है, रिंग टून बजी, या कोई बच्चे को लेकर आया, बच्चे को अचानक से कोई तकलीफ हुई, बच्चे ने रोना शुरू कर दिया, या बच्चा है, बच्चा तो बच्चा है ना
जी,
बल्कि थोड़ा अगरचे 8-10 साल का बच्चा हो, किसी भी वक्त बच्चा रो
बिगड़ सकता है,
बच्चे का मिजाज क्या पता, वो तो बच्चा है। तो अब बाज़ औक़ात खास तौर पर जो कुछ लोग होते हैं वो ऊंची आवाज से बोलना शुरू कर देते हैं, तुम्हें शर्म नहीं आती इस तरह मस्जिद में करते हो, मस्जिद की बेइज्जती भी कर दो, चलो जल्दी मस्जिद से बाहर लेकर जाओ, मोबाइल फोन बंद नहीं कर सकते, ये क्या हो रहा है
जी।
अब वो बंदा इतना ज्यादा बाज़ औक़ात बज़न हो जाता है, आप इतने लोगों के सामने उस बंदे की इसलाह थोड़ी कर रहे हैं, आप तो जलील कर रहे हैं उसे
जी।
और किसी बंदे की लोगों के सामने इस तरह इसलाह करना, गालिबन हजरत अबू दर्दा रज़ी अल्लाह तआला का फरमान है कि लोगों के सामने किसी की इसलाह करना ये तो उसे जलील करना है
जी।
और आप उसकी इसलाह अगर करना चाहते हैं तो तन्हाई में करें, ये उसके लिए जीनत होगी। तो आप इस अंदाज से लोगों को समझाना कि जिससे उसे जिल्लत का एहसास हो, शर्मिंदगी का एहसास हो, दोबारा फिर वो आपकी मस्जिद में थोड़ी आएगा।
अच्छा, ये समझाने वाले हैं कौन राशिद भाई, इस पे भी गौर कर लेंगे, मतलब डिस्क्राइब हो जाए ना, ये इमाम नहीं है, ये मस्जिद से वाबस्ता फर्द नहीं है, यूं कि इनकी जिम्मेदारी हो,
नमाजी हो,
ये कमेटी में भी नहीं, ये नमाजी है। जैसे वो बेचारा नमाज पढ़ने आया था, ये भी नमाज पढ़ने आए थे। इमरान भाई, मैं यहाँ पे अर्ज करता चलूं, थोड़ा सा ये भी दोनों वो शर्मिंदगी वाली बात है, लेकिन इंशाल्लाह सीखने को मिलेगी। देखिए, माशरे में ना मुख्तलिफ तबकात हैं, राशिद भाई उम्र के मुख्तलिफ स्टेजेस होते हैं, नाराज़ नहीं होइएगा। बाज़ औक़ात جب میچیورٹی آ جاتی ہے نا عمر میں، آپ ایک عمر کے اس حصے میں پہنچ جاتے ہیں کہ جب آپ نے اپنے بچے پال لیے، ان کی شادیاں کر دی، آپ فارغ ہو گئے، تو اب آپ نا ہر جگہ چین سکون چاہتے ہیں. اب آپ اس بات کے لیے تیار نہیں ہوتے کہ پیالہ یہاں رکھا ہے تو پلٹ دیا جائے، یہ کاغذ پلٹ دیے جائیں، یوں آپ اس کے لیے تیار نہیں. وجہ کیا ہوتی ہے کہ اپنے بچے تو پال کے بڑے کر دیے اور جو ہے نا وہ پھر آگے فارورڈ کر دیے گئے جو بھی ہوا معاملہ، لیکن اب آپ سکون کے متلاشی ہیں اور سکون آپ یہ ہر جگہ چاہتے ہیں. عمران بھائی مجھے تجربہ ہوا اس کا، بہت چھوٹا تھا میں اور مسجد گیا. اچھا تو ابھی میں بولنے لگا ہوں نا، میں شرمیلا سا بچہ تھا، مسجد گیا اور مسجد میں بچوں نے شور کیا، ہم نماز پڑھ رہے تھے. تو ہم مسجد میں مدرسہ پڑھتے تھے تو قاری صاحب کی طرف سے آرڈر تھا کہ جی نماز میں آپ نے آنا ہے، اور وہ ہماری ایک ڈائری بنی ہوئی تھی اس پہ حاضری لگتی تھی. تو ہم بھی گئے، تو اب وہ یہ ایک دو بچوں نے نا شور کیا، جماعت کے وقت شور کیا. تو شور کرنے والوں میں شامل تھا نہیں، لیکن ہوا یہ کہ جب وہ جماعت کا سلام پھرا نا تو دو چار افراد آئے غصے میں بھرے ہوئے، تو ان کے ہتھے میں چڑھ گیا. عمران بھائی
واہ واہ،
میں چڑھ گیا، میرا ہاتھ پکڑا، چھوٹا سا میں تھرڈ گریڈ میں تھا، تیسری کلاس میں تھا غالباً، میں کتنا بڑا ہوں،
7-8 سال عمر،
ہاں ایسی عمر ہوگی. تو میرا ہاتھ پکڑا، آپ یقین کریں کوئی کچھ نہیں پوچھا، انہوں نے اچھے خاصے ایجٹ تھے، اور انہوں نے جو اپنا بھاری بھرکم ہاتھ میرے چہرے پہ نوازا نا،
اللہ اللہ،
تو اوپر سے نیچے تک میں ہل گیا.
تھپڑ مارا ان کے؟
جی جی، تھپڑ مارا اور بہت زور سے مارا. مجھے تاریخ میں شاید اتنی زور سے تھپڑ بس وہ ایک ہی پڑا تھا. یہ میں آج آپ کو یوں ڈسکشن کر رہا ہوں، میں نے اپنا بھی بتا دیا کہ میرا ہے، چلے نہیں بتانا چاہیے تھا لیکن بتا دیا. عمران بھائی میں یہ شکر ادا کرتا ہوں کہ اللہ کی رحمت یہ ہوئی کہ اس تھپڑ کی وجہ سے مسجد میں آنا بند نہیں ہوا، اور پھر دعوت اسلامی کا دینی ماحول مل گیا. تو وہ تھپڑ مارنے والے جو فرد تھے نا، وہ تو چلے گئے ہوں گے، اللہ پاک ان کی مغفرت فرمائے.
آمین آمین.
لیکن اس طریقے کا کوئی ایٹیٹیوڈ آپ نہ کریں. ہمیں ایک جو ہے نا وہ پیکج بھی لینا ہے اپنے نیک اعمال کے حوالے سے، سوال کا جواب بھی لینا ہے انشاءاللہ تھوڑی دیر میں لیتے ہیں. لیکن میں آپ دونوں حضرات سے چاہوں گا، میں امید کرتا ہوں کہ فیملیز دیکھ رہی ہوں گی، خواتین بھی دیکھ رہی ہوں گی، اسلامی بھائی بھی دیکھ رہے ہوں گے. عمران بھائی اور راشد بھائی، مسجد میں آنے جانے سے معاشرے میں کیا چینج آ سکتا ہے، معاشرے کو کیا بینیفٹ ہوگا، اور ہمارے جو افراد ہیں، جو معاشرے کے لوگ ہیں، ان میں کیا بہتری آئے گی؟ کیونکہ یہ تو سب کہتے ہیں کہ جی یہ برائی ہے، وہ برائی ہے، فلاں برائی ہے، اچھا یہ کام کر لو، یہ کام کر لو. میرا آپ سے سوال یہ ہے کہ اگر یہ افراد مساجد میں آنے لگیں، اور آنے سے مراد کیا ہے آپ کی، وہ بھی بیان کر دیں. آپ دونوں ہی افراد ایک ایک کر کے کچھ بیان کر دیں.
جی دیکھیں، مسجد آئیں گے تو سب سے پہلے تو یہ کہ اللہ راضی ہوگا،
ٹھیک ہے،
اور جس سے اللہ راضی اس سے سب راضی، ٹھیک ہے. اللہ رب العالمین کی خوشنودی مل جائے گی تو ساری بہت ساری مصیبتیں آزمائشیں بندے سے ویسے دور ہو جاتی ہیں. بندہ کسی مصیبت میں گرتا ہے نا تو ہم ادھر ادھر جادو ٹونے کے چکروں میں پڑ جاتے ہیں، تو اس سے بہتر یہ ہے کہ ہم آ کر اللہ رب العالمین کے دربار میں سر بسجود ہو جائیں نا، گڑ گڑا کر رب کے دربار میں دعائیں مانگیں، تو انشاءاللہ فائدہ ضرور ہوگا. ایک تو یہ کہ رب کی رضا ملے گی، اور اللہ کی رضا سب سے بڑی نعمت ہے.
سبحان اللہ،
اللہ راضی ہو جائے تو باقی کیا بچا،
ٹھیک
ہے، ہر چیز اللہ کے دستے قدرت میں ہے.
اللہ راضی بھی اسی سے ہوگا جو اچھا بندہ ہوگا.
بالکل، جو مسجد میں آنے والا ہوگا، جو اچھا بندہ ہوگا، اس سے اللہ تعالیٰ راضی ہوگا،
ٹھیک.
اور جس سے اللہ راضی ہوگا، جو اللہ کے گھر کو آباد کرے گا، اللہ اس کے گھر کو شاد و آباد رکھے گا.
سبحان اللہ، سبحان اللہ.
جو اللہ کے گھروں کو دنیاوی طور پر دستور ہے نا، آپ میرے گھر کا خیال رکھیں گے تو میں آپ کے گھر کا خیال جی. رکھوں گا. بلا تشبیہ میں ایک بات بتا رہا ہوں کہ ہم اللہ کے گھر کو آباد کریں گے، اس میں جا کر عبادتیں کریں گے، ذکر و اذکار کریں گے، تو انشاءاللہ ہمارے گھر بھی شاد و آباد رہیں گے، نہ صرف دنیا کے بلکہ قبر کا جو ہمارا گھر ہے، پھر آخرت کا جو گھر ہے اللہ نے چاہا تو وہ بھی اچھا رہے گا.
بیروز بھائی اس میں دیکھیے دو طرح کی تبدیلی آتی ہے کہ جب آپ مسجد سے وابستہ ہو جاتے ہیں، ایک تبدیلی اپنی ذات میں آتی ہے، دوسری تبدیلی معاشرے میں آتی ہے.
جی
پہلی تبدیلی تو یہ آتی ہے کہ آپ فجر کی نماز سے اگر لیں، فجر میں صبح اٹھ کر مسجد میں جاتے ہیں، آپ کی روٹین درست ہوتی ہے، اب صبح صبح اللہ کے گھر مسجد کا رخ کرتے ہیں، تو آپ کا ایک تصور بن جاتا ہے میں نے اپنے رب کی عبادت کرنی ہے، اور اس کے بعد اللہ کی بارگاہ میں دعا کرتے ہیں، آپ کا انشاءاللہ کاروبار میں بھی برکت ہوتی ہے، آپ کے گھر پر بھی اس کے اچھے اثرات پڑتے ہیں. दूसरा महरूज भी देखिए, जब आप मस्जिद में आना जाना आपका होता है तो मुआशरे में लोग आपकी रिस्पेक्ट करना शुरू होते हैं कि ये नेक बंदा है, मस्जिद में इस बंदे का आना जाना है। इंसान की पहचान उसके दोस्तों से होती है, उससे रिलेटिव लोगों से होती है। तो जो मस्जिद में आना जाना जिसका होगा, लोग उसको नमाजी समझते हैं और लोग उसकी इज्जत भी करते हैं, उससे मामलात अच्छे करते हैं। तीसरे नंबर पर महरूज भाई, जो आप मस्जिद में जाकर अल्लाह के घर को आबाद करते हैं, वहां पर मिलकर जब जमा होते हैं तो आपको अपने मोहल्ले के लोगों के बारे में पता चलता है, दुख दर्द का एहसास होता है। आपके कई पड़ोसी बाज़ का तकलीफ में होते हैं, आपको वैसे पता नहीं चलता, मस्जिद में आपकी उनसे मुलाकात होती है तो मालूमात मिलती हैं। फिर मस्जिद में जो लोग आपके मोहल्ले के नहीं आते तो आप फिर उनके घरों में जाकर उनका मालूम करते हैं, ये दौरे सहाबा से ये चीजें हैं। अच्छा, इसी तरह मस्जिद में आने का एक फायदा ये होता है कि मस्जिद में चूंकि दरसो बयान का सिलसिला जारी होता है तो आपको इल्म दीन हासिल करने का मौका मिलता है, आप दीन की बातें सीखते हैं। मस्जिद में आते हैं तो मस्जिद में आपको लाजमी तौर पर कुछ चीजों का ख्याल करना होता है, सफाई सुथराई का, पाकी नापाकी का, तो ये चीजें आपकी जात में भी असरअंदाज होती हैं, मुआशरे में भी असरअंदाज होती हैं। इसी तरह मस्जिद में आकर उलमा किराम के पास मिलते हैं, मजहबी लोगों से मिलते हैं, तो उलमा किराम से जब आपका एक ताल्लुक होता है, ये आपके बच्चे जब देखते हैं तो इससे क्या होता है कि आपके अंदर एक निखार आता है, एक लीडरशिप का एक तसव्वुर जो इस्लाम ने दिया है वो आपको मिलता है। फिर मस्जिद को चूंकि मरकजियत हासिल है तो मस्जिद में आकर मुसलमान जब जमा होते हैं तो वहां पर मशवरे भी होते हैं, मस्जिद के अंदर आप मस्जिद की आबादकारी के लिए भी कोशिशें कर रहे होते हैं, अल्लाह के घर को आबाद करने के लिए आप चंदा भी दे रहे होते हैं, आप मस्जिद में आकर अपनी कुछ खिदमात भी पेश कर रहे होते हैं। महरोज भाई, मस्जिद को बना देना सिर्फ कमाल नहीं, मस्जिद को आबाद करना कमाल है। मस्जिद को आबाद कौन करते हैं? इन्नमा यअमुरु मसाजिदल्लाह, अल्लाह करीम इरशाद फरमाता है कि मस्जिदों को वही लोग आबाद करते हैं, मन आमना बिल्लाह, जो अल्लाह पर ईमान रखते हैं और जो क़यामत के दिन पर ईमान रखते हैं, जो नमाज कायम करते हैं, जो ज़कात देते हैं, फरमाया यही वो लोग हैं कि अनकरीब अल्लाह पाक की तरफ से हिदायत वाले होंगे। तो ये हिदायत वाले जो लोग हैं ये कौन हैं? जो मस्जिद को आबाद करते हैं। इससे इंसान की अपनी शख्सियत पर भी असर पड़ता है, मुआशरे पर भी असर पड़ता है। फिर जब मस्जिद में आना जाना आपका होता है तो आपका जहन साफ होता है, सुथरा होता है, पाकीजा जहन के मालिक बनते हैं, सोच आपकी मुस्बत होती है। जब सोच मुस्बत होती है तो उसका असर फिर आपका मस्जिद में नहीं, आपके घर पर भी पड़ता है, आपके मोहल्ले पर भी पड़ता है, बिल्डिंग में भी पड़ता है, जहां कारोबार करते हैं वहां पर भी पड़ता है। फिर मस्जिद से आने जाने में आपका एक और फायदा यह होता है कि आप जब कारोबार करते हैं, खरीदो फरोख का सिलसिला करते हैं, आप जला मुलाजमत करते हैं, तो वहां पर भी हलाल और हराम की तमीज आपको आती है, खौफ खुदा आपको नसीब होता है। जो बंदा मस्जिद में आकर सजदे कर रहा होता है, फितरी तौर पर उसकी रूह पाकीजा होना शुरू हो जाती है। नतीजा ये होता है कि उसकी अपनी इस्लाह भी होती है, उसके बच्चों की इस्लाह भी उसके जरिए होती है, और इस तरह मुआशरे के अंदर बहुत ही जबरदस्त किस्म की इससे तब्दीली आती है।
दुरुस्त फरमाया राशिद भाई ने, और मैं यहाँ पे ये भी ऐड करता चलूँ कि मस्जिद की तामीर, मस्जिद की आबादकारी में उसके लिए जमीन लेना देना, उसकी ईंटे, गारा, सरिया, सीमेंट, ये टाइल, मार्बल, ये सारी चीज़ें, उसकी लाइटिंग, उसका बिजली का बिल, उसका गैस का बिल, ये सारी चीज़ें, और इसके साथ साथ मस्जिद की आबादकारी, असल में मस्जिद चाहे कच्ची ईंटों की हो या पक्की कंक्रीट की हो, आरसीसी की हो, चाहे उसमें मोज़ाइक लगा हुआ हो, मार्बल हो, बेहतरीन टाइल हो, ये सारी चीज़ें हों या ना हों, असल आबादकारी ये है कि उसमें नमाजी कितने आ रहे हैं, उसमें मुसलमान कितने आ रहे हैं, इस चीज़ से मस्जिद की आबादकारी है। जैसे गुलदस्ता जो है फूलों से बनता है और सजता है, तो ऐसे ही मस्जिद की जो असल आबादकारी और असल उसकी पजीराई है वो ये है कि मुसलमानों का वहाँ पे कैसे आना जाना है। अल्लाह पाक हमें तौफीक अता फरमाए कि हम हर तरह से मस्जिद की तामीरात में हिस्सेदार बन जाएं। एक किसी ने मुझे एक मशवरा दिया था, बहुत पहले दिया था, और बात बड़ी अच्छी है। उन्होंने कहा कि जी मस्जिद में ना आप अपना शेर बना लें। अपना शेर बना लें। शेर कैसे बना लें? मस्जिद में यूं तो डोनेशन जो भी दे रहे हैं दें, लेकिन कोशिश करें कोई फिजिकल चीज मस्जिद में दें। फिजिकल चीज, मिसाल के तौर पे कालीन बिछे में तो कोई कालीन का टुकड़ा दे दिया, या घड़ी दे दी, या कोई ऐसी चीज, पंखा लगा, कोई ऐसी चीज जो दिखे दिखे। जैसे हमारा मंच है ना, तो इस पे बहुत सारी चीजें आपको दिख रही हैं, प्याला दिख रहा है, ये टैबलेट मोबाइल दिख रहा है, दीगर चीजें दिख रही हैं, तो जो चीजें आपको दिखें। होगा क्या कि जब भी आप मस्जिद में जाएंगे ना, तो वो चीज आपको अपनाइयत दिखाएगी, उसको देख के आपको अपनाइयत का एहसास होगा।
मस्जिद से जुड़े रहेंगे,
मस्जिद से जुड़े रहेंगे। कोई अगर वुजू खाने में नली लगवा दें तो आप जब भी जाएंगे ना, आप देखिए अगर इंसान है, इंसान की जहाँ पे
जाके बैठेंगे,
हाँ उसी नल पे जाके बैठेंगे, उसको देखेंगे,
बहाने मस्जिद से बंदा जुड़ा रहेगा
जी। इससे कनेक्टिविटी होगी, आपकी अपनाइयत होगी। देखें इमरान भाई, एक बात है, आप किसी के यहाँ जाते हैं, कोई घर लेता नया, हमारे यहाँ है रिवाज से, जैसे नया घर लिया तो वो दावत की शरीकों दोस्तों को बुलाया, तो जनाब अब गए तो कोई गिफ्ट ले गए। अब जब गिफ्ट लेके जाते हैं तो उसके पास तो बहुत सारे गिफ्ट आए, लेकिन नेक्स्ट टाइम आप गए, उसने आपको राशिद भाई की तरह ड्राइंग रूम में बिठाया, वहीं से रुख्सत करना है उसने, तो आपने ड्राइंग रूम में अपना गिफ्ट देखा कि भाई ये तो गुलदान जो है मैंने दिया था, फ्लावर पॉट मैंने दिया था, माशाल्लाह यहाँ रखा हुआ है, तो आपको एक खुशी तो होगी ना। और पूरे ड्राइंग रूम को छोड़ के जो है ना, बार बार आपकी निगाह उस फ्लावर पॉट की तरफ जाएगी, और अगर वहां पे वो ना हो, कहीं कोई और सा रखा हुआ हो, तो आप सोचेंगे यार मेरा वाला कहाँ गया, वो कहाँ रख दिया। तो एक ये बात है, एक लॉजिकल बात है, एक नफसियाती तौर पर एक वो है, तो आप इस तरीके से वाबस्ता हो जाएंगे इंशाल्लाह, तो इसका फायदा होगा। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। एक हमारे पास इस्लाह अमाल के हवाले से एक अमल को हम अपने सिलसिले में जारी करते हैं, आज उनवान है मस्जिद व माशरा। आइए इस्लाह अमाल का एक देखते हैं कि जी आज हमें इस प्रोग्राम के ज़रिए से कौन से इस्लाह अमल की तरगीब दी जा रही है, वो देखते हैं और इंशाल्लाह फिर कुरान अंदाजी भी करते हैं जी।
15वीं सदी की अजीम इल्मी और रूहानी शख्सियत, शेख तरीकत, अमीर आले सुन्नत, बानी दावत इस्लामी, हजरत अल्लामा मौलाना अबू बिलाल मोहम्मद इलियास अत्तार कादरी रजवी दामत बरकातहुमुल आलिया ने इस पुरफितन दौर में नेकियां करने और गुनाहों से बचने के तरीकों पर मुश्तमिल शरीयत व तरीकत का जामे मजमुआ 72 नेक आमाल बसूरत सवालात अता फरमाए हैं। 72 नेक आमाल में से एक नेक अमल ये है, क्या आज आपने पांचों नमाजें जमात से अदा की? काश पहली सफ माह तकबीर उला कभी ना छूटे।
सुभान अल्लाह। तो अमीर अहले सुन्नत ने इस्लाह आमाल में ये मदनी नाम दिया है, ये इस्लाह अमल का एक हिस्सा है, वैसे भी मुसलमानों पे जरूरी है, लाजमी है। कोई उज्र शरई ना हो तो मस्जिद में जाकर मर्द का, बालिग आदमी का नमाज पढ़ना जरूरी है, इसके लिए कोशिश कीजिए इंशाल्लाह मस्जिद से वाबस्तगी, जैसे राशिद भाई ने बताया, बहुत सारे पॉजिटिव चेंजिंग का बाइस बनती है। जो मस्जिद में आता जाता है वो नेक रहता है, पाकीज़ा रहता है, उसका लिबास, उसकी ज़ात, उसके मकामात, वो बैठने उठने में दीगर चीज़ों में ख्याल रखता है, उसको टाइम की फिक्र होती है कि जी टाइम की पाबंदी उसकी ज़ात का हिस्सा बन जाती है। बहरहाल आपको सवाल दिखाया था जी, सवाल दिखाएं और फिर मैं इंशाल्लाह जवाब बता रहा हूँ।
सवाल, इस्लाम की सबसे पहली मस्जिद कौन सी बनाई गई? नंबर एक मस्जिद अक्सा, नंबर दो मस्जिद कुबा, नंबर तीन मस्जिद निमरा, नंबर चार मस्जिद आयशा।
और जवाब के लिए हमारे पास कुछ कॉल ना जी, कॉल दीजिए, क्या जवाब आना है?
मेरा नाम मोहम्मद हामिद रजा है, मैं हसन इब्दाल से बात कर रहा हूँ, मैं आज आपके सवाल का जवाब दूंगा। दीन इस्लाम की सबसे पहली मस्जिद नाम मस्जिद कुबा है।
आपका जवाब क्या है?
दुरुस्त है,
दुरुस्त है जी। दूसरी कॉल दीजिए।
मेरा नाम अब्दुलरहमान है, मैं पाकिस्तान पंजाब गुजरात सुखुर्द से बात कर रहा हूँ। प्रोग्राम घर और माशरा में सवाल किया गया है कि इस्लाम की सबसे पहले मस्जिद कौन सी है, और इसका सही जवाब है कि मस्जिद कुबा।
ठीक है जी, अगली कॉल दीजिए।
मेरा बेटा है छोटा, सवाल पूछा गया कि इस्लाम की पहली मस्जिद कौन सी थी, उसका जवाब मस्जिद कुबा बता रहा है बेटा मेरा, मोहम्मद वासिफ रजा।
चलिए जी, अल्लाह आपको भी सलामत रखे, आपके बेटे को भी सलामत रखे, दुरुस्त जवाब दिया। अगली कॉल दीजिए।
अखलाक कतारी रावलपिंडी से बोल रहा हूँ, आपके सवाल का जवाब है कि इस्लाम में सबसे पहले कौन सी मस्जिद बनाई गई, वो मस्जिद कुबा है।
ठीक है जी, कुछ मैसेजेस भी आए हैं, वो भी मैं पढ़ लेता हूँ, और जवाब तो मैंने अर्ज कर दिया है, दोबारा भी अर्ज कर देता हूँ। बिनते गुलाम रसूल हैं और ये कह रही हैं, मामू कांजन से हैं, फरमा रही हैं जवाब है मस्जिद अक्सा। और आपने एक और सवाल भी किया, उसको मैं ज़रा दो तीन मैसेजेस पढ़ लूँ फिर उसका जवाब देता हूँ। बिनते गुलाम रसूल, بنت جاوید اتاریاں یہ کہہ رہی ہیں مسجد قبہ درست ہے، بنت غلام یاسین ہے مسجد قبہ ٹھیک ہے جی، بنت اجمل ہے مسجد قبہ ٹھیک ہے جی، بنت کامران مسجد قبہ اچھا جی، بہت سارے میسیجز ہیں جی. جنید رضا ہیں فرام کامرہ سے، یہ بھی کہہ رہے ہیں مسجد قبہ ہے. حسیب اتاری ہیں، یہ بھی کہہ رہے ہیں مسجد قبہ ہے. اسلام میں سب سے پہلی مسجد مسجد قبہ بنی، لیکن آپ نے نام نہیں لکھا، ٹھیک ہے جی. بنت بشیر ہیں، یہ بھی مسجد قبہ کہہ رہی ہیں. انیس احمد اتاری ہیں، یہ بھی مسجد قبہ بتا رہے ہیں. اور مہر احمد حشام صاحب اور یہ بھی مسجد قبہ بتا رہے ہیں، ٹھیک ہے جی. ام رضا اتاریاں ہیں، یہ بھی مسجد قبہ بتا رہی ہیں. اکثر نے جوابات درست دیے ہیں. میسیجز بہت ساروں کے جنہوں نے بھی میسیج کیا، اللہ پاک آپ کا میسیج کرنا اس کی نیت اپنی بارگاہ میں قبول فرمائے. آج کو رندازی کرنا ہے راشد بھائی کے پاس، ہمارے باؤل آ گیا ہے، اس کے اندر مختلف نام ہے. راشد بھائی سے ہلا لیں ذرا اور ایک نام نکال دیں جی، بتائیں.
بنت سبحان قصور سے ہیں،
ٹھیک جی. بنت عبد السبحان ہوں گی غالباً، ٹھیک ہے. انشاءاللہ آپ کو ماہنامہ فضان مدینہ کی سالانہ سبسکرپشن نیکسٹ منتھ سے ملنا شروع ہو جائے گی. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. پروگرام کا وقت ختم ہوا، اللہ پاک ہمیں عمل کی توفیق عطا فرمائے. راشد بھائی، عمران بھائی، آپ کا بہت شکریہ، بڑی نوازش. اللہ پاک آپ کو دین و دنیا کی برکت عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
گھر پر معاشرہ